اب ہم پڑھیں گے سورۃ طٰہٰ. سورۃ طٰہٰ کا تھوڑا سا خلاصہ دیکھ لیتے ہیں. مکی سورۃ ہے, 135 آیتیں ہیں, 7 ڈفرینٹ اس کے ٹاپک ہیں. آیت نمبر 1 سے 8 نبی صلی اللہ علیہ وسلم سے خطاب اور آپ کو تسلی دی جا رہی ہے. آیت نمبر 9 to 47 حضرت موسیٰ سے اللہ تعالیٰ کی پہلی گفتگو اور ہدایات. آپ کہہ سکتے ہیں کہ سورۃ مریم میں حضرت عیسیٰ کے پہلے کلام کا ذکر تھا نا, تو سورۃ طٰہٰ میں حضرت موسیٰ کا پہلی دفعہ اللہ تعالیٰ سے کلام کرنا, اس کی ڈیٹیلز ہیں. پھر آیت نمبر 48 سے 79 میں فرعون کے دربار میں دعوت اور اس کا انجام. آیت 80 سے 98 بنی اسرائیل کا مصر سے نکلنا اور اس کے بعد کے حالات. آیت نمبر 99 سے 114 رسول اللہ صلی اللہ علیہ وسلم سے خطاب اور قیامت کے کچھ حال احوال ہیں. آیت 115 سے 129 قصہ آدم اور ابلیس اور قانون جزا اور سزا. اور آیت 130 سے 135 صبر کی تلقین اور تسلی کی ہدایت. مرکزی مضمون کیا ہے کہ مسلمانوں, حضرت موسیٰ کی زندگی کے نشیب و فراز سے سبق لو. قرآن کے سائے میں ابلیس کا مقابلہ کرتے ہوئے اپنے وقت کے فرعون کا صبر اور استقامت سے مقابلہ کرو. سورۃ طٰہٰ میں خوف کا بہت ذکر آئے گا, خشیت اور خوف ہوگا, اور بہت سافٹ صورت ہے لیکن سنتے وقت واقعی انسان اپنا محاسبہ کیے بغیر رہ نہیں سکتا. اور اس میں بھی چونکہ واقعات ہیں تو زیادہ خوبصورت لگتا ہے کہ جب ہم اس کے ترجمے پہ فوکس کریں اور سننے والا خود اپنے سوچ سے سنیں کہ اس میں میرے کرنے کی کیا بات ہے. آئیے شروع کرتے ہیں. بسم اللہ الرحمن الرحیم. طٰہٰ ما انزلنا علیک القرآن لتشقی. طٰہٰ ما انزلنا علیک القرآن لتشقی. ہم نے یہ قرآن تم پر اس لیے نازل نہیں کیا کہ تم مصیبت میں پڑ جاؤ. تو کبھی مت کہیں کہ اس قرآن کے ساتھ لگ کے زندگی اجیرن ہو گئی. دعائیاں مت دو, یہ قرآن کسی کو مشکل میں ڈالنے کے لیے نہیں آیا. یہ تو اللہ کی ایک رحمت ہے جس کو ایک انسان اپنے اوپر محسوس کر لے. یہ تو ایک یاد دہانی ہے ہر اس شخص کے لیے جو ڈرے. آپ ایک کام کیجئے, سورت کو پڑھتے ہوئے ڈرنے کے لفظوں کو ہائی لائٹ کریں تو آپ کو ڈر کی مختلف قسمیں ملیں گی, جس میں انشاءاللہ آگے جا کے میں آپ کی مدد کروں گی. نازل کیا گیا اس ذات کی طرف سے جس نے پیدا کیا زمین کو اور بلند آسمانوں کو. وہ رحمان عرش پر جلوہ فرما ہے, مالک ہے ان سب چیزوں کا جو آسمانوں زمین میں ہیں اور جو زمین و آسمان کے درمیان ہیں اور جو مٹی کے نیچے ہیں. تم چاہے اپنی بات پکار کر کہو, وہ تو چپکے سے کہی ہوئی بات بلکہ اس سے بھی مخفی تر بات بھی جانتا ہے. یاد کریں کوئی وقت آپ نے کسی سے چھپا کر کسی کو کوئی بات کہی اور وہ بات بھی کھل گئی, ہمیں کتنا غصہ آتا ہے. قیامت کے دن ہمیں اس کا پتہ چل جائے گا کہ اللہ کو سب پتہ ہے. اب دیکھیے تحت سرا کی بات ہوئی نا, مٹی کی تہوں میں جو گیلی مٹی نا, اس کے اندر جو کچھ ہے اس کا بھی اللہ کو پتہ ہے. آج اب دیکھیے کہ ہبل کے ذریعے بہت کچھ آسمانوں کی تصویریں کھینچ لی گئیں, لیکن اتنی خوبصورت چیزیں صدیوں سے ایسی پڑی ہوئی تھی کسی نے نہیں دیکھی. اتنی خوبصورت مچھلیاں پانی میں تھی آج تک کسی نے نہ دیکھی. اللہ بے نیاز ہے میری آپ کی تعریفوں سے, اس کو بالکل پرواہ نہیں. ہم تو تھوڑی سی چیز بنا لیں ہم دوسروں کو دکھانا چاہتے ہیں. اللہ تعالیٰ کہتے ہیں کہ میں تو دلوں کے بھید بھی جانتا ہوں, اس لیے دلوں کو صاف رکھو. وہ اللہ ہے اس کے سوا اور کوئی خدا نہیں, اسی کے لیے بہترین نام ہے. اور تمہیں موسیٰ کی بھی کچھ خبر پہنچی, جب کہ اس نے ایک آگ دیکھی اور اپنے گھر والوں سے کہا ذرا ٹھہرو میں نے ایک آگ دیکھی ہے, شاید تمہارے لیے ایک آدھ انگارہ لے آؤں یا اس آگ پر مجھے راستے کے متعلق رہنمائی مل جائے. موسیٰ علیہ السلام ایک اچھے ہسبینڈ کے طور پر ٹیک کیئرر دکھ رہے ہیں, قوام ہیں, اپنی بیوی کا انتظام کر رہے ہیں چیزوں کا, تو مردوں کو انتظامات کرنے چاہیے. وہاں پہنچا تو پکارا گیا موسیٰ میں ہی تیرا رب ہوں, جوتیاں اتار دے تو وادی مقدس طوا میں ہے. وَنَخْتَرْتُكَ فَاسْتَمِعْ لِمَا يُوحَى, اور میں نے تجھ کو چن لیا سن جو کچھ وحی کیا جاتا ہے. کیا لینے گئے تھے؟ آگ. کیا مل رہا ہے؟ پیغمبری. ہمارے ساتھ بھی ایسا ہی ہوتا ہے, کبھی کبھی ہم بہت چھوٹی سی نیکی سوچ کے آتے ہیں, اللہ تعالیٰ ہمیں پھر نیکیوں کی ایک مشین بنا دیتا ہے. ہم دورہ قرآن کے لیے آئے, آپ میں سے کچھ کو تو نہیں اللہ نے واپس جانے دینا, یہ تو میں آپ کو بھی لکھ کے بتا دوں. آپ میں سے کچھ کے لیے اللہ نے فیصلے کر لیے اور میں دعا کروں گی سب کے لیے کر لے. کبھی کبھی انسان چھوٹی سی نیکی وقتی نیکی کے لیے آتا ہے لیکن اللہ تعالیٰ اس کے لیے اتنے راستے آگے کھولتا جاتا ہے, وہ کہتا ہے اللہ تیرا شکر ہے کہ میں نے اس وقت لبیک کہہ دیا تھا. تو اپنے لیے بھی دعا کریں کہ اللہ تو ہمارا ہمیں بھی چن لے. ہاں, چنے جانے والوں کے لیے ضروری کیا ہے؟ فَاسْتَمِعْ لِمَا يُوحَى. یہ بھی ہائی لائٹ کرنے کے متعلق نقطہ ہے, پھر سنیے، جو چنے جاتے ہیں نا پھر ان کو وہی سننی پڑتی ہے، یا وہی کو جو غور سے سنے گا نا اس کو پھر چنا جائے گا بالآخر. اپنے اندر بہتری پیدا کرتے جائیں، ایک وقت آئے گا کہ اللہ تعالیٰ آپ کو بھی کسی ایسے والا مقام پہ لے آئے گا جس کا آج سے دو چار سال پہلے آپ تصور بھی نہیں کر سکتے. پھر اسی طرح سے آپ دیکھیے کہ اللہ تعالیٰ کہتے ہیں اننی انا اللہ لا الہ الا انا فاعبدنی واقم الصلاۃ لذکری، میں ہی اللہ ہوں. ہم کیا کہتے ہیں؟ لا الہ الا ہوا. اللہ تعالیٰ کیا کہہ رہے ہیں؟ لا الہ الا انا. کیا موسیٰ کے دل کی کیفیت ہوگی جب اللہ نے یہ کہا ہوگا؟ کرو کیا؟ فاعبدنی، بس میری بندگی کرو اور میری یاد کے لیے نماز قائم کرو. نماز کے لیے یاد، یاد آتی ہے تو پھر نماز ہوتی ہے، اور نماز میں اللہ کی یاد ہے تو کہہ لیجئے کہ یاد کے بغیر کام نہیں بنے گا. اللہ تعالیٰ نے آپ کو مجھے اس بات کا حکم دے دیا کہ یہ جو دن میں پانچ بار کی نماز ہے نا اس پہ غصہ نہ کیا کرو. غصہ اس کو آتا ہے نماز پہ جس کو اللہ کو یاد نہیں کرنا ہوتا. جس سے پیار ہوتا ہے نا اس کے گھر تو چار دفعہ بھی جانا پڑے تو جانے کو تیار ہوتے ہیں. اصل میں اللہ تعالیٰ موسیٰ علیہ السلام کو اپنے کام کے لیے تیار کر رہے تھے. بہت ساروں کو پہلے پتہ ہی نہیں ہوتا اللہ ان کو کیا بنا دے گا. موسیٰ علیہ السلام کو اللہ تعالیٰ یہاں کہہ رہے ہیں کہ میں نے آپ کو چنا ہے، لیکن اب اس چناؤ کے بعد آپ کی ٹریننگ بھی تو ہونی ہے نا، تو اس ٹریننگ کا حصہ کیا ہے؟ اقیم الصلاۃ لذکری، یاد کرو، میری یاد کے لیے اوپر چلو. دل کا تیر اللہ سے نہیں جڑا ہوتا نا تو نماز بے نور ہے. محبت کی وجہ سے نمازوں میں بھی مزہ آتا ہے، اللہ سے بات کرنا آسان ہوتا ہے اور شوق پیدا کر دے. اس پارے میں آپ نے دیکھا کہ نماز کا ذکر دو تین بار آیا ہے، اگلے پاروں میں بھی اب کثرت سے آئے گا. تو اب اللہ تعالیٰ میری آپ کی نمازوں کو بہتر کرنا چاہتے ہیں. اللہ تعالیٰ آپ کو مجھے چاہ رہے ہیں کہ ہم واقعی اس کے ساتھ رہیں. آپ دیکھیں کہ کبھی آپ نے موٹر کے ذریعے پانی اوپر چڑھاتے دیکھا ہوگا نا، آپ موٹر چلائیں پھر بھی پانی نہ آئے، پھر کیا ہوا؟ پانی کیسے جائے؟ اوپر بال تو بند تھا. اسی طرح میں آپ نمازیں تو پڑھتے ہیں لیکن اللہ سے پیار نہیں بڑھ رہا. وجہ کیا ہے؟ کہ اللہ کے ساتھ ہمارا وہ تعلق جو جڑنا تھا نا وہ نہیں ہوتا. مین کنیکشن کھلا ہوگا نا تو سارے گھر میں بجلی آئے گی، مین کنیکشن بند ہوگا سارے بٹن بیکار ہو جاتے ہیں. اسی طرح آج ہماری نمازیں بے روح ہو گئیں. سب یاد آتے ہیں نماز میں، اللہ نہیں یاد آتا. اللہ تعالیٰ ہمارے لیے آسانیاں کر دے. ان نسات آتیت، پھر اور چیز جو نمازوں میں خوبصورتی لاتی ہے وہ کیا ہے؟ قیامت کی گھڑی ضرور آنے والی ہے. میں اس کا وقت ابھی مخفی رکھنا چاہتا ہوں تاکہ ہر نفس اپنی کوششوں کے مطابق بدلہ پا لے. کیا پتہ چلا؟ ساری زندگی اللہ سے ملاقات کی تیاری کرتے رہے اور آج ملاقات کا دن آ گیا. کیا بنے گا اس دن جس دن اللہ تعالیٰ کو ملیں گے؟ بس کوئی ایسا شخص جو اس پر ایمان نہیں لاتا اور اپنی خواہش نفس کا بندہ بن گیا، تجھ کو اس گھڑی کی فکر سے غافل نہ کر دے. ہائی لائٹ کریں گے؟ کبھی ایسی محفلوں اور ایسی چیزوں کی طرف اپنے آپ کو نہ جانے دیں کہ جو آپ کو مجھے آخرت سے غافل کر دے، ورنہ تو ہلاکت میں پڑ جائے گا. اور اے موسیٰ، یہ تیرے ہاتھ میں کیا ہے؟ دیکھیے بات سے بات نکل رہی ہے نا، جس سے محبت ہوتی ہے اس کے ساتھ بندہ بات اور کرنا چاہتا ہے. موسیٰ کے ہاتھ میں چھڑی تھی، چھوٹی سی لکڑی تھی، اسی کو کام کا بنا لیا. کیا کہا؟ موسیٰ نے جواب دیا، یہ میری لاٹھی ہے، اس پر ٹیک لگا کر چلتا ہوں، اس سے اپنی بکریوں کے لیے پتے جھاڑتا ہوں، اور بھی بہت سے کام ہے جو اس سے لیتا ہوں. کیا پتہ چلا بے جان لکڑی موسیٰ کے ہاتھ میں آئی تو اتنی کارآمد بن گئی. آپ اور میں بھی دوسروں کے نفع کے بن جائیں تو ہماری کتنی شان ہوگی. فرمایا پھینک دو اس کو. موسیٰ تعریفیں کر رہے ہیں کہ یہ میرے لیے بڑی ضروری ہے، اس کے بغیر میں رہ نہیں سکتا. اللہ کہتا ہے پھینکو اس کو. اس نے پھینک دیا. یہ ہے اصل عبادت. ہائی لائٹ کریے گا، پیچھے بات ہی نا فاعبدنی. نماز کی جو اصل روح ہے نا وہ عبادت ہے. کہا میرے فائدے کی چیز ہے، اللہ کہتا ہے پھینک دو. یہ نہیں کہا کیوں، پھینکنا فرض ہے کہ سنت ہے کہ نفل ہے، نہ پھینکوں گا تو حرام ہے کہ مکروہ ہے. پھینک دیا. یہ ہے اسلم تو کر دیا. لبیک اللہم لبیک. اور یکا یک وہ ایک سانپ تھی جو دوڑ رہا تھا، یعنی موسیٰ کو وہ چھڑی لگ رہی تھی پر اصل میں سانپ بن گئی. فرمایا پکڑ لے اس کو. اوف مائی گڈنس، امیجن کرے صحرا، رات کا وقت، تنہائی، کوئی بھی پاس نہیں اور سانپ دوڑ رہا ہے، پہلے ہی جان نکل جائے. اور کہا کیا جا رہا ہے؟ پکڑو اس کو، اور اس کو پکڑو، ڈرو نہیں، ہم اس کو ویسے ہی کر دیں گے جیسی یہ تھی. سچ بتائیں ہم میں سے کتنے ہوتے جو اس وقت سانپ کو پکڑتے ہیں. یہ ہے سماوتات. یہ چاہیے آج کے مسلمانوں سے. عبادت ڈھلتی ہی اطاعت میں ہے. عبادت کھوکھلی ہے اگر اس کے بعد اطاعت نہیں کرنی. واقعی اگر موسیٰ سانپ کو نہ پکڑتے نا وہ سانپ ڈس جاتا، لیکن پکڑ لیا تو سہارا بن گیا. آج بھی یہی ہے. اللہ کی خوشی کے لیے، اللہ کی رضا کے لیے حرام چیزوں کو پھینکیں گے نا तो इंशाल्लाह वो हमारे लिए सहारा बन जाएंगे। और अगर नाराज़गी के साथ लाठियां समझ के पकड़ते रहें, असल में वो सांप है जो हमें खा जाएंगे और हमारी ज़िंदगी की सच्ची खुशियों को ख़त्म कर देंगे। अल्लाह ताला हमें ऐसा बना दे। अच्छा, और ज़रा अपना हाथ अपनी बगल में दबा, चमकता हुआ निकलेगा बग़ैर किसी तकलीफ़ के, ये दूसरी निशानी है। इसलिए हम तुझे अपनी बड़ी बड़ी निशानियाँ दिखाने वाले हैं। अब तो फिरौन के पास जा, वो सरकश हो गया। ये प्रेपरेशंस हैं। मूसा ने इतने बड़े दरबार में जाके खड़ा होना था तो पहले से खौफ का टेस्ट ले लिया कि ये घबरा तो नहीं जाएंगे, माइक हाथ में पकड़ाया तो बेहोश तो नहीं हो जाएंगे। कई लोगों का यही हाल होता है, ज़रा सी बात पे डर जाते हैं। हाँ, अब अल्लाह से दुआ मांगते हैं। कमज़ोरियाँ तो बड़ी हैं, तो मालिक क्या कर दे। काला रब इशराहली सदरी वयस्सरली अमरी वाहलुल उक़दतम मिन लिसानी यफ़क़हू क़ौली। मूसा ने अर्ज़ किया, परवरदिगार मेरा सीना खोल दे, मेरे काम को मेरे लिए आसान कर दे और मेरी ज़ुबान की गुत्थी को खुला दे, मेरी ज़ुबान की गिरा सुलझा दे ताकि लोग मेरी बात समझें। ये है ज़रूरी दुआ जो मांगी जाए। देखिए, बोलने वाले की अपनी ज़ुबान लड़खड़ा रही हो, बात में यकीन नहीं, कांप रहे हैं, भाग रहे हैं, दूसरे कैसे मानेंगे। तो मुसलमानों को भी आज अपनी ज़ुबानों को खुलवाने की ज़रूरत है। किसके लिए? हक़ के लिए। हम खामोश हो जाते हैं, हम कहते हैं कौन बोले, अब क्यों बात करें, ऐसे ही बुरा लगता है, फिर हम अपने आप को क्यों दूसरों की नज़रों से गिराएं। और आप देखिए कि अल्लाह ताला मूसा अलैहिस्सलाम के हाथ से छड़ी उतरवा कर अपनी वही दे रहे हैं। बहुत सारे लोगों को अपनी मनपसंद चीज़ें छोड़कर फिर अल्लाह के रास्तों में इसी तरह भागना पड़ता है। इसी का तذکرہ कर दिया। आप और मैं अपने आप से पूछें, क्या वाकई हम भी इस काम के लिए तैयार हैं? क्या दुआ करें मूसा कि लोग मेरी बात समझें? अल्लाह, मैं लोगों को तेरी बात समझा सकूं, अकेला नहीं कर सकता, इसलिए वह जल्ली वज़ीरा मिन अहली, और मेरे लिए एक कुंबे में से एक फ़र्द को मुकर्रर कर दे, हारून अखी, जो मेरा भाई हारून है, इसके ज़रिए से मेरा हाथ मजबूत कर और इसको मेरे काम में शरीक कर दे ताकि हम तेरी खूब पाकी बयान करें और तेरा खूब चर्चा करें। हाईलाइट करिएगा, किसका चर्चा? अपने इदारे का, नाम का, जमात का, फिरके का, अल्लाह का चर्चा। एक सच्चा मोमिन अल्लाह का नाम बुलंद करता रहता है, फिर अल्लाह उसका भी कर देता है, उसको इसकी भी कोई नहीं परवाह होती। तो दुआ कीजिए अल्लाह हमें अब अल्लाह के नाम को बुलंद करने वाला बना ले। वो तो हमेशा हमारे हाल पर निगरान रहा। फरमाया, दिया क्या जो तूने मांगा है मूसा। कितने खुश नसीब है हारून के भाई के कहने पे नबूवत मिल गई, इससे अच्छा भी कोई भाई होगा। हमने फिर तुझ पर एक मरतबा एहसान किया, याद करो वो वक्त जबकि हमने तेरी माँ को इशारा किया, ऐसा इशारा जो वही के ज़रिए से किया जाता है कि इस बच्चे को संदूक में रख दे और संदूक को दरिया में छोड़ दे, दरिया इसे साहिल पर फेंक देगा और इसे मेरा दुश्मन और इस बच्चे का दुश्मन ले लेगा। कौन? फिरौन। वल्कैतु अलैका महब्बतम मिन्नी, और मैंने अपनी तरफ से तुझ पर मोहब्बत तारी कर दी। कुछ बच्चों पे वाकई प्यार आता है, मूसा उन्हीं में से थे। हालांकि आप कहते हैं हबशी थे, स्याह थे, लेकिन मूसा के चेहरे पे जो हुसन और जो खूबसूरती और जो अट्रैक्शन थी उसका तذکرہ किया जा रहा है। और ऐसे इंतज़ाम किया कि तू मेरी निगरानी में पाला जाए, याद कर जबकि तेरी बहन चल रही है। यह नोट कीजिए, पहले माँ की कुर्बानी अब बहन का जिक्र। फिर जाकर कहती है, मैं तुम्हें इसका पता बताऊं जो इस बच्चे की अच्छी तरह परवरिश करे। इस तरह हमने तुझे फिर अपनी तेरी माँ के पास पहुँचा दिया ताकि इसकी आँख ठंडी रहे और वो रंजीदा ना हो। और ये भी याद कर, यहाँ देखिए बहन की बात है, भाई और बहन की मोहब्बत का जिक्र है। सबसे अच्छा तोहफा कोई अगर अपने बच्चे को दे सकता है ना, तो वो भाई या बहन है। आज कम बच्चों के शौक में हमने अपने बच्चों को इन रिश्तों से महरूम कर दिया। और कहते हैं सिबलिंग जेलेसी, हालांकि ये भाई बहनों के रिश्ते बहुत प्यारे रिश्ते होते हैं। कई बहनें अपने भाइयों की हिदायत का जरिया बनी, जैसे यही सूरत सुनाई थी हज़रत उमर की बहन ने। आप और मैं भी अपने भाइयों को ये सूरत सुनाएं, क्या सोचकर, शायद अल्लाह उनके दिलों को भी खोल दे और अल्लाह ताला हमें इसकी तौफीक अता फरमाए। इसकी बाकी बातें हम सूरह कसस में करेंगे इंशाल्लाह, वहाँ सारे पारे में ज़्यादा बात यही चलेगी। खैर, बहन ने क्या कहा, मैं तुम्हें इसका पता बताऊं जो इस बच्चे की अच्छी तरह परवरिश करे। इस तरह हमने तुझे तेरी माँ के पास पहुँचा दिया ताकि इसकी आँख ठंडी रहे और वह रंजीदा ना हो। अल्लाह नहीं रखता। मूसा आगे वापस अपनी माँ के पास, और ये भी याद करके तूने एक शख्स को कत्ल कर दिया था, हमने तुझे इस फंदे से निकाला और तुझे मुख्तलिफ आजमाइशों से गुजारा। टेस्ट लेने पड़ते हैं तभी तो बंदे का कैलिपर पर पता चलता है। और तू मदियन के लोगों में कई साल ठहरा रहा, अब ठीक अपने वक्त पर तू आ गया है मूसा। अल्लाह कहाँ कहाँ बंदे को लेके जाता है, मूसा को कहाँ से दिया। आप देखे, मूसा पहले जिशन में पैदा हुए, फिर मिस्र में गए, फिर मिस्र से मदियन गए, 10 साल रहे, मदियन से वापस मिस्र आए, इतने घाट घाट का पानी पिया, तब कहीं जाकर लोगों को सर्व करने के काबिल हुए। आप भी ऐसे ही हैं, पता नहीं आप कहाँ पैदा हुई। आप जितने लोग भी इस वक्त सुन रहे हैं माशाल्लाह ऑनलाइन या ऑनसाइट, सब एक दूसरे को नहीं जानते, कहाँ से कहाँ थे, लेकिन इस कुरान की मोहब्बत ने हम सबको इस वक्त एक जगह कर दी है ना। पता नहीं कल आपसे अल्लाह ने कहाँ क्या काम लेना है, आप में से यहाँ सुन के कोई किस मुल्क में चला जाएगा। ये दुआ करें अल्लाह मुझे भी चुन ले जैसे तूने मूसा को चुना, मैंने तुझको अपने काम का बना लिया, अल्लाह मैं भी अपने काम का बना ले। अल्लाह काम करा के अपने काम का बनाता है। दुनिया वाले पहले आपकी रेजरमेंट देखते हैं फिर जॉब देते हैं, अल्लाह को आपकी रेजरमेंट नहीं चाहिए, शौक चाहिए, तड़प चाहिए, कुछ भी नहीं आता। अल्लाह कहता मैं सिखा लूँगा, सिखा लेता अल्लाह, तू और तेरा भाई मेरी निशानियों के साथ। और देखो तुम मेरी याद में कमी ना करना, जाओ तुम दोनों फिरौन के पास, वो सरकश हो गया, इससे नरमी से बात करना, शायद कि वो नसीहत कबूल करे या डर जाए। फिरौन से बात करनी है तो नरमी से, तो अपने मुसलमानों से कैसे करनी चाहिए, डंडा मार के। नरमी, तबलीग में नरमी काम आती है। डॉक्टर कौन सा अच्छा होता है जो इंजेक्शन लगाए तो पता भी ना चले, कहते हैं ना फलां का हाथ हल्का है, तो जैसे डॉक्टर का हाथ हल्का होना चाहिए ना, दाई की जब दावत देने वाले की ज़ुबान हल्की होनी चाहिए। दोनों ने अर्ज़ किया परवरदिगार हमें अंदेशा है वो हम पर ज्यादती करेगा या बिल पड़ेगा। फरमाए डरो मत, मैं तुम्हारे साथ हूँ, सब कुछ सुन रहा हूँ और देख रहा हूँ, जाओ इसके पास और कहो हम रब के भेजे हुए हैं, बनी इसराइल को हमारे साथ जाने के लिए छोड़ दे और इनको तकलीफ़ ना दे, हम तेरे पास तेरे रब की निशानी लेकर आए हैं, सलामती है उसके लिए जो राह रास्त की पैरवी करे, हमको वहीं से बताया गया कि अजाब है उसके लिए जो झुठलाए और मुंह मोड़े। सीधी सीधी दावत, स्ट्रेट फॉरवर्ड बात। काला फमर रब्बुकुमा या मूसा, अब यहाँ से बहुत सारी तबलीग की हिकमतें दिखेंगी आपको। फिरौन ने कहा अच्छा तो फिर तुम दोनों का रब कौन है मूसा? मूसा ने जवाब दिया हमारा रब वो है जिसने हर चीज़ को साख बख्शी फिर इसको रास्ता बताया। फिरौन बोला अच्छा जो पहले नस्लें गुजर चुकी इनकी क्या हालत थी? फिरौन इनको उलझा रहे उल्टे सीधे सवालों में, लेकिन मूसा बिल्कुल नहीं आ रहे। जैसे अच्छा खिलाड़ी कौन होता है, कौन सी बॉल को खेलना है कौन सी को नहीं खेलना, अच्छे दाई दीन को भी हर सवाल का जवाब नहीं देना चाहिए, वो समझे कि ये सवाल पूछा क्यों जा रहा है। जवाब सुनिएगा, मूसा ने जवाब दिया इसका इल्म मेरे रब के पास है, एक नविश्ते में लिखा हुआ है, और मेरा रब ना तो भूलता है और ना चूकता है। अल्लज़ी जअल लकुम अल-अर्ज़ मेहदा, वही है जिसने तुम्हारे लिए ज़मीन का फर्श बिछाया और इसमें तुम्हारे चलने को रास्ते बनाए और ऊपर से पानी बरसाया, फिर इसके ज़रिए से मुख्तलिफ अकसाम की पैदावार निकाली, खाओ और अपने जानवरों को भी चराओ, यकीनन इसमें बहुत सी निशानियां हैं अक़ल रखने वालों के लिए। अल्लाह हमें भी अक़ल दे दे और गौर व फिक्र की दावत दे रहा है। इसी ज़मीन से हमने तुमको पैदा किया, इसी में हम तुम्हें वापस ले जाएंगे और इसी से तुमको दोबारा निकालेंगे। बड़ी मुश्किल एक्टिविटी दूँ, बाहर जाते हुए ना थोड़ी देर ज़रा घास के पास बैठें और मट्टी कुरेद के ना थोड़ी सी हाथ में लेके इस आयत को याद करें, ऐ मट्टी मैंने तेरे अंदर आना है। जब इस मट्टी के वजूद को इसका यकीन होगा ना मैंने मट्टी में जाना है, तो काफ़ी ज़्यादा असलाह तो इधर ही हो जाएगी, सब अकड़ निकल जाती है इंसान की। हमने फिरौन को अपनी ही निशानियाँ दिखाई मगर वो झुटलाए ही चला गया और ना माना, कहने लगा मूसा क्या तुम्हारे पास इसलिए आया कि अपने जादू के ज़ोर से हमको हमारे मुल्क से निकाल बाहर करे? अच्छा हम भी तेरे मुकाबले में वैसा ही जादू लाते हैं, तय कर ले कब और कहाँ मुकाबला करना है, ना हम इस करारदाद से फिरेंगे ना तू फिरना, खुले मैदान में सामने आ जा। काल मौईदुकुम यौमुज़्ज़ीना, मूसा ने कहा जश्न का दिन तय हुआ और दिन चढ़े लोग जमा हों। फिरौन ने पलट कर अपने सारे हथकंडे जमा किए और मुकाबले में आ गया। मूसा ने ऐन मौके पर गिरोह मुकाबिल को मुखातिब करके कहा शामत के मारो, झूठी तोहमतें ना भगड़ो, झूठी तोहमतें मत बांधो अल्लाह पर, वरना वो एक सख्त अजाब से तुम्हारा सत्यानाश कर देगा, झूठ जिसने भी घड़ा वो नामुराद हुआ। ये सुनकर इनके दरमियान इख्तलाफ राय हो गया, यानी फूट पड़ गई फिरौन की जमात, वो चुपके चुपके आपस में मशवरा करने लगे। आखिरकार कुछ लोगों ने कहा ये दोनों तो महज जादूगर हैं, इनका मकसद ये कि अपने जादू के जोर से तुमको तुम्हारे मुल्क से निकाल दें और तुम्हारे मिसाली तरीक़ा ज़िंदगी का खात्मा कर दें। ये नोट करने के काबिल बात है चाहे वक्त हो कि ना हो। देखिए दो तरह की नेकियां हैं मुसलमान जो करते हैं, एक है वो नेकी जो नमाज रोज़ा हज ज़कात तक रहती है, इस पे वक्त का फिरौन कभी नहीं बोलेगा, उसको कोई मसला नहीं है, कभी किसी सदर वज़ीर प्राइम मिनिस्टर का कोई बयान नमाज रोज़े हज के ख़िलाफ़ नहीं आपने सुना होगा, बल्कि वो अच्छे अच्छे मैसेजेस ही भेजते हैं आपको रमज़ान में भी। दूसरा दीन का हिस्सा है جس کا تعلق پریکٹیکل امپلیمنٹیشن سے ہے، طریقتم المسلح. آج دو ایشو ایسے ہیں جس پہ پوری دنیا کے میڈیا سمیت سیاست دانوں کو مشکل ہے، عورت کا حجاب اور مرد کا جہاد. وجہ کیا ہے؟ ان کو کیا لگے؟ ایک عورت منہ پہ نقاب ڈالتی ہے، کسی کا تو کچھ نہیں کرتی، کبھی قانون بھی نہیں توڑتے دیکھا ہوگا، لیکن ان کو چوٹ لگتی ہے اپنے طریقے پہ. تو آج بھی ہم مسلمانوں کو جرت کے ساتھ اس عمل کو کرنے کی ضرورت ہے کہ ہم اپنے دین پر شرمسار نہیں ہیں. اپنی ساری تدبیریں آج اکٹھی کر لو اور ایکا کر کے میدان میں آؤ. بس یہ سمجھ لو کہ آج جو غالب رہا وہی جیت گیا. جادوگر بولے، موسیٰ آپ پھینکتے ہیں یا ہم پھینکیں؟ موسیٰ نے کہا، نہیں تم پھینکو. یکایک ان کی رسیاں اور ان کی لاٹھیاں ان کے جادو کے زور سے موسیٰ کو دوڑتی ہوئی محسوس ہوئیں، اور موسیٰ علیہ السلام اپنے دل میں ڈر گئے. ہم نے کہا، مت ڈریے، آپ ہی غالب اور اعلیٰ رہیں گے، پھینک جو کچھ آپ کے ہاتھ میں ہے. ابھی ان کی ساری بناوٹی چیزوں کو نکلے جاتا ہے، یہ جو کچھ بنا کر لائے ہیں یہ تو جادو کا فریب ہے. جادوگر کبھی فلاح نہیں پا سکتے، خواہ کسی شان سے آئیں، جادو کے زور سے کبھی کچھ اچھے کام نہ ہوں گے دنیا میں. آخر کو یہی ہوا، سارے جادوگر سجدے میں گرا دیے گئے اور پکار اٹھے، آمنا برب ہارون و موسیٰ، مان لیا ہم نے ہارون اور موسیٰ کے رب کو. فرعون نے کہا، تم ہی مان لیا اس سے پہلے کہ میں تم کو اس کی اجازت دیتا؟ دیکھیے فرعون نے بھی تو دیکھا تھا سب کچھ، اس کو کیوں ہدایت نہ ملی؟ تعصب. اور کہتا تھا مجھ سے پوچھ کر ایمان لاؤ، اور اب بدگمانی دیکھیے، اور بدگمان ہو گیا کہ یہ تمہارا گرو ہے جس نے تمہیں جادوگری سکھائی تھی. اچھا اب میں تمہارے ہاتھ پاؤں مخالف سمتوں سے کٹواؤں گا اور کھجور کے تنوں پر تم کو سولی دوں گا، پھر پتہ چل جائے گا تم دونوں میں سے کس کا عذاب زیادہ سخت اور دیر پا ہے، یعنی میں تمہیں زیادہ سخت سزا دے سکتا ہوں یا موسیٰ. جادوگروں نے جواب دیا، قسم ہے اس ذات کی جس نے ہمیں پیدا کیا، یہ ہرگز نہیں ہو سکتا. یہ ہے نیا ایمان، ریورڈس کا ایمان اتنا اسٹرانگ ہوتا ہے. اللہ آج ہمارا بھی ایسا کر دے کہ ہم روشن نشانیاں سامنے آ جانے کے بعد بھی صداقت پر تجھ کو ترجیح دیں. تو جو کچھ کرنا ہے تو کر لے، زیادہ سے زیادہ بس اسی دنیا کی زندگی کا فیصلہ کر سکتا ہے. ہم تو اپنے رب پر ایمان لے آئے تاکہ وہ ہماری خطائیں معاف کر دے اور اس جادوگری سے جس پر تو نے ہم کو مجبور کیا تھا درگزر فرمائے. اللہ ہی اچھا ہے اور وہی باقی رہنے والا ہے. جس کو آخرت سامنے رہتی ہے نا، وہ کبھی نہیں جد وقت کے دشمنوں سے ڈرتا. اس لیے کیا کہا، حقیقت یہ جو مجرم بن کر اپنے رب کے حضور آئے گا اس کے لیے جہنم ہے. دیکھیے دو راستے ہیں اللہ کے پاس جانے کے، یا تو مجرم بنیے، اینڈ کیا ہے، جہنم، جس میں نہ جیے گا نہ مرے گا. اور دوسرا راستہ، اور جو اس کے حضور مومن کی حیثیت سے حاضر ہوگا، مان جائے گا، اور جس نے نیک عمل کیے ہوں گے ایسے سب لوگوں کے لیے بلند درجے ہیں، سدا بہار باغ ہیں جن کے نیچے نہریں بہہ رہی ہوں گی، وہ اس میں ہمیشہ رہیں گے. یہ جزا ہے اس شخص کی جو پاکیزگی اختیار کرے. کس چیز کی؟ ہر غلط چیز سے پاکیزگی. ہم نے موسیٰ پر وحی کی کہ اب راتوں رات میرے بندوں کو لے کر چل پڑے اور ان کے لیے سمندر میں سے سوکھی سڑک بنا لے. معجزہ. تجھے کسی کی تعاقب کا ذرا خوف نہ ہو اور نہ سمندر کے بیچ سے گزرتے ہوئے ڈر لگے. پیچھے سے فرعون اپنے لشکر لے کر پہنچا اور پھر سمندر ان پر چھا گیا جیسا کہ چھا جانے کا حق تھا. فرعون نے اپنی قوم کو گمراہ کیا اور کوئی صحیح رہنمائی نہ کی. ہر لیڈر صحیح راستے پہ نہیں لے کے جاتا. دعا کیجئے صحیح لوگوں کو راہبر بنائیں، صحیح لوگوں کو سمجھیں. اس کے بعد بنی اسرائیل کی زندگی کا ایک اور دور ہے، انشاءاللہ ہم اس کو کل یہاں سے شروع کریں گے. اللہ تعالیٰ عمل کی توفیق دے اور ہم سب نے جو کچھ پڑھا سنا اس کے اندر سے خیر کے ساتھ ان چیزوں کو لینے والا بنا دے. سبحانک اللہم و بحمدک اشہد ان لا الہ الا انت استغفرک و اتوب الیک. السلام علیکم و رحمۃ اللہ وبرکاتہ.